You are muted, brother. You'll have to.
Okay, so we.
You'll have to constantly in the mutation, okay? Because sometimes we mute because of something happens. So anyway, go ahead, please.
Okay, so we continue with the Gospel of John.
Yohanna ko susamachar hami lai chai nirantarta dindai chhau.
So from chapter 13 to chapter 17, John records teachings which Jesus gave to his disciples in private.
Ani yo 13 adhyay Yohanna ko susamachar dekhi 17 adhyay samma प्रेरित युहन्नाले जुन वचन हामीले दिइराखेको छ त्यो चाहिँ येशू प्रभुले चेलाहरूसँग व्यक्तिगत रूपमा बाँड्नु भएको पब्लिक रूपमा होइन सार्वजनिक रूपमा होइन तर चेलाहरूको बीचमा मात्रै ती वचनहरू यहाँ उनले लेखेका छन्
So in these five chapters 13 through 17 Jesus taught his closest disciples about what it means to follow him
अनि यो पाँचवटा अध्यायहरूमा 13 17 येशू प्रभुले आफ्ना चेलाहरूलाई एकदमै गहिरा कुराहरू सिकाउनु भयो त्यो मतलब चाहिँ उहाँलाई पछ्याउनुको मतलब चाहिँ कस्तो हो कसरी पछ्याउनु पर्छ यसको बारेमा बढी कुरा सिकाउनु भएको छ
So I pray that as we study these chapters, God will show each one of you clearly how you can be faithful in following Jesus. In the world today.
अनि मेरो प्रार्थना छ तपाईँ जसै यो अध्यायहरूलाई हामी अध्ययन गर्दैछौँ तपाईँले व्यक्तिगत रूपमा आफैले यो संसारमा हुँदाखेरि परमेश्वरलाई प्रभु येशूलाई कसरी पछ्याउने भन्ने कुरालाई एकदमै राम्रोसँग जानकारी जान्न सक्नु भएको होस्
So today we will cover chapter 13 from verse 1 through verse 30.
अनि आज चाहिँ 13 अध्यायको 1 30 हामी हेर्नेछौँ
So this passage narrates the account of Jesus washing his disciples' feet.
अनि यो अध्यायमा चाहिँ येशू प्रभुले उहाँको चेलाहरूको खुट्टा धुनु भएको जुन सेवा छ त्यसको बारेमा प्रेरित युहन्नाले यहाँ लेख्दछन्
So let's read the introductory verses 1-3
अनि हामी यो पहिला परिचय दिएको सुरुको पदहरू 1-3 हामी पढ्नेछौँ निस्तार चाडको अघि यस संसारबाट बिदा भएर पिता कहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो अनि बेलुकीको भोजनको बेला दियाबलसले सिवनको छोरो यहुदा इस्करियोको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो पिलातसले सबै थोक उहाँका हातमा सुम्पिदिनुभएको छ र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो र परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथ्यो
So John tells us in verse 1 that it was just before the time of the Passover festival.
अनि यहाँनिर सुरुमा नै प्रेरित युहन्नाले भन्दछन् यो समय चाहिँ निस्तार चाडको समय थियो.
As we have spoken in chapter 2, the Passover is the most important festival of the Jews.
अनि हामीले युहन्नाको सुसमाचार 2 अध्यायमा नै कुरा गरिसकेका छौँ. यो निस्तार चाड भन्ने चाहिँ यहुदीहरूको लागि एकदमै महत्त्वपूर्ण चाड हो
And Jesus celebrated this Passover meal privately with his disciples.
अनि यो समयको यो 13 अध्यायमा जुन निस्तार चाडको कुरा गरिरहेको छ यो निस्तार चाड चाहिँ येशू प्रभुले आफ्नो नजिकका चेलाहरूसँग के भन्छ प्राइभेट रूपमा उहाँले यो मनाउनु भयो
In this room, he had his 12 disciples with him.
अनि यो कोठामा उहाँको 12 जना चेलाहरू मात्रै सँगै थिए.
And Jesus knew that very soon, within a day, it would be time for him to face suffering and crucifixion.
अनि येशू प्रभुलाई यो बेलामा यो निस्तार चाड मनाउँदै गर्दा थाहा थियो अब एक दिन भित्रमा नै उहाँ चाहिँ पक्राउ परेर क्रुसमा टाङ्गिनु हुनेछ भन्ने त्यसको समय आयो भन्ने.
So his own people whom he loved all these years would reject him.
अनि उहाँको आफ्नै जातिहरू जसले उहाँलाई प्रेम गरेका थिए नजिक बसेका थिए उनीहरूले पनि उहाँलाई चाहिँ इन्कार गर्नेछन्.
And the Jewish leaders would put up a sham trial against him and accuse him of treason in order to seek the death penalty against him.
अनि यहुदी गुरुहरूले चाहिँ जो येशु प्रभुलाई मन पराउँदैन थिए घृणा गर्थे उनीहरूले पहिलादेखि नै येशुलाई मार्ने षड्यन्त्र गरिराखेका थिए उनीहरूले येशुलाई चाहिँ बिना सित्तिको गल्ती नै नभएको दोष लगाएर मुद्दा लगाएको र मुद्दाद्वारा उहाँलाई चाहिँ मृत्युदण्ड दिने योजनामा उनीहरू थिए.
But despite their wicked intentions, Jesus loved the people.
उनीहरू जतिसुकै खराब विचारले गरे तापनि दुष्टताले भरिएका भए तापनि येशु प्रभुले सबै मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो.
In fact, at his crucifixion, Jesus prayed for his enemies.
अनि हामी देख्दछौँ येशु प्रभुको प्रेम जुन बेलामा उनीहरूलाई क्रुसमा टाँगेर उहाँ त्यो वेदनामा हुनुहुन्थ्यो क्रुसमा झुन्दै गर्दा उहाँलाई त्यसरी क्रुसमा टाँग्ने उहाँका शत्रुहरूको लागि क्षमाको लागि उहाँले प्रार्थना गर्नुभएको थियो.
And he prayed to the Father, asking the Father to forgive these people who were crucifying him.
अनि पितासँग उहाँले क्रुसबाट प्रार्थना गर्दै हुनुहुन्थ्यो जसले उहाँलाई यसरी क्रुसमा टाँगेका छन् उनीहरूलाई उनीहरूको दोष नलागोस् उनीहरूलाई क्षमा भएको होस् भनेर उहाँले प्रार्थना गर्नुभयो.
So this is the great love of Jesus and his Father for the whole world and is demonstrated to us at the cross of Calvary.
अनि वास्तवमा क्रुस कालवरीको क्रुसमा येशू प्रभुले जुन कुराहरू सबै गर्नुभएको थियो यो नै पिताको र येशू प्रभुको संसारको मानिसहरूको लागि सबभन्दा ठूलो प्रेम त्यहाँ प्रकट भएको थियो.
During his life and ministry, Jesus gave all his energies to the people around him.
जुन बेलामा उहाँले सेवाकाय गरिराख्नु भएको थियो सेवा गरिराख्नु भएको थियो उहाँको वरिपरि भएका मानिसहरूको निम्ति उहाँसँग भएको सबै ताकत खर्च गर्नुभयो पूर्ण रूपमा उनीहरूलाई आफैलाई दिने काम गर्नुभयो सेवामा.
He did it to heal them of their sicknesses, to cast out demons, and to teach them about God.
अनि उहाँले चाहिँ उनीहरूलाई उनीहरू बिरामी छन् भने विषेक बनाउनु भयो उनीहरूलाई भूतात्मा लागेको छ भने त्यसबाट छुटकारा दिलाउनु भयो अनि उनीहरूलाई उनीहरूको निम्ति आशिषको काम उहाँ उनीहरूलाई विषेक बनाउने काम उहाँले गर्नुभयो.
Now at this very last stage, he would give not only his energy but his very life for them.
अनि पहिला उहाँले जसरी मानिसहरूको आवश्यकता पूरा गर्नलाई आफ्नो शक्ति खर्च गर्नुभएको थियो अहिलेको समयमा चाहिँ अब मानिसहरूको आवश्यकता पूरा गर्नलाई आफ्नो ज्यानै उहाँ अर्पण गर्दै हुनुहुन्छ.
The ultimate gift that Jesus gave to mankind is his own life.
अनि मानिस जातिहरूको लागि सबभन्दा मुख्य उपहार येशू प्रभुले दिनुभएको चाहिँ उहाँको आफ्नै जीवन थियो.
There is nothing more that love can give.
वास्तवमा प्रेम गरेर कसैले कसैलाई दिन्छ भनेदेखि आफ्नै जीवन अर्पण गर्ने भन्दा ठूलो कुरा चाहिँ केही छैन.
John tells us in verse 1 that he loved them to the very end.
अनि एक पदमा योहन्नाले यहाँ लेखेका छन् आफ्ना जतिलाई अन्तसम्मै उहाँले प्रेम गर्नुभयो.
Right up to his very last breath, dying on the cross, Jesus loved his disciples and the world.
अनि संसारका मानिसहरूलाई र उहाँका आफ्ना चेलाहरूलाई क्रुसमा मर्दै गर्दा उहाँ यहाँ संसारमा मर्दै गर्दासम्म पनि अन्तसम्मै त्यो प्रेम उहाँले गर्नुभयो.
And he gave himself for them.
उनीहरूको लागि उहाँले आफैलाई दिइहाल्नुभयो.
We say thank you, Jesus.
अनि हामी धन्यवाद येशू भनेर भन्छौँ.
Now, John tells us that after Jesus celebrated the Passover meal, he got up and he did a very strange and unexpected thing.
जब त्यो निस्तार चाडको खानाहरु खाइसकेपछि यहाँ प्रेरित युहन्नाले यो घटनाको बारेमा भन्दछन् उहाँ चाहिँ अचानक जुर्को उठ्नुभयो र त्यो एकदमै आश्चर्यको काम उहाँले गर्नुभयो त्यसपछि
And his disciples were shocked by what he did.
उहाँले जुन कुरा गर्दै हुनुहुन्थ्यो उहाँका चेलाहरु चाहिँ आश्चर्य माने उनीहरूले
So let's read what Jesus did in verses 4 through 11.
अनि येशू प्रभुले यो आश्चर्य लाग्ने कुराहरु चेलाहरुको बीचमा के गर्नुभयो हामी 4 पद देखि 11 सम्म योहन्नाको सुसमाचार 13 अध्यायको 4 पद देखि 11 सम्म हेर्ने छौ अनि वहाँ भोजनबाट उठ्नुभयो र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेर्नुभयो तब उहाँले बाटामा पानी खन्याउनु भयो र चेलाहरुका घोडा धुन लाग्नुभयो र आफूले बेरेको तौलियाकोले चाहिँ तिनीहरूको घोडा पुस्न लाग्नुभयो जब उहाँ सिमोन पत्रुसका आउनुभयो तिनले उहाँलाई भने प्रभु के तपाईँले मलाई घोडा धुने येशूले तिनलाई जवाब दिनुभयो म के गर्दैछु तिमी अहिले जान्दैनौ तर पछि बुझ्नेछौ पत्रुसले उहाँलाई भने तपाईँले मेरा घोडा कहिल्यै धुनु हुने छैन येशूले तिनलाई जवाब दिनुभयो मैले धोइन भने त तिमी मसित तिम्रो केही हिस्सा हुने छैन सिमोन पत्रुसले उहाँलाई भने हे प्रभु घोडा मात्र होइन तर मेरो हात र शिर समेत धोइदिनुहोस् येशूले तिनलाई भन्नुभयो नुहाइसकेको मानिसलाई घोडा बाहेक अरू केही धुनु पर्दैन त्यो सम्पूर्ण शुद्ध छ अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नु भएको थियो यसै कारण उहाँले भन्नुभएको थियो तिमीहरू सबै शुद्ध छैन
So after the meal, Jesus got up.
जब खाना खाइसकियो त्यहाँनिर येशु प्रभु जुर्को उठ्नुभयो
Now he took a towel and basin and he began to wash the disciples' feet.
अनि उहाँले चाहिँ तौलिया लिएर कम्मरमा बाँध्नुभयो अनि बाटा लिएर पानी हालेर चेलाहरूको खुट्टा धुन थाल्नुभयो
Now this is extremely surprising because first of all masters do not wash the disciples' feet.
अनि यो चाहिँ वास्तवमा कहिले पनि नहुने कुरा थियो किनभने पहिलो कुरा चाहिँ जो शिक्षा दिने गुरु हुन्छ अथवा मालिक हुन्छ उसले कसैले कहिले पनि चेलाहरूको खुट्टा धुँदैन
Now you may think that a disciple may wash the master's feet.
तपाईँले खासमा सोच्न सक्नुहुन्छ जो चेला हो उसले चाहिँ गुरुको खुट्टा चाहिँ धुनु पनि सक्छ
But washing the feet is such a lowly menial task that even disciples are not supposed to wash the master's feet.
अनि वास्तवमा हेर्ने हो भने यो खुट्टा धुने कुरा चाहिँ यति तल्लो किसिमको काम हो चेलाहरूले पनि आफ्नो गुरुको खुट्टा नै धुने सम्बन्ध चाहिँ गर्न तयार हुँदैनन्
So this lowly task is only to be performed by the slave of the house.
अनि वास्तवमा यस्तो खालको तल्लो खालको सेवा चाहिँ त्यो घरको दास जो हुन्छ उसले मात्रै गर्ने हुन्छ
Only the slave or the servant of the house will wash the feet of the household members and guests.
अनि कुनै पनि घरमा जो नोकर छ जो दास छ उसले चाहिँ घरको अरू मानिसहरूको अथवा कुनै पाहुनाको खुट्टा धुने गर्दछ
But here, Jesus washes the disciples' feet.
तर यहाँनिर हामी देख्दछौँ येशू प्रभुले चाहिँ चेलाहरूको खुट्टा धोइदिनुहुन्छ
It is a shocking act.
अनि वास्तवमा यो काम जो उहाँले गर्नुभएको थियो यो विश्वासै गर्न नसकिने काम थियो
So now Peter, impulsive as he is, immediately says to Jesus, No, you cannot wash my feet.
अनि जुन पत्रुस छ ऊ चाहिँ कहिल्यै चुप लाएर नबस्ने झट्टै बोलिहाल्ने अनि उसले चाहिँ येशु प्रभुलाई भन्छ होइन प्रभु तपाईँले कहाँ मेरो खुट्टा धुने मेरो खुट्टा त तपाईँले कहिल्यै धुनु हुँदैन त्यसरी उसले भन्छ
But Jesus tells Peter, if I don't wash you, you have no share with me.
तर येशू प्रभुले पत्रुसलाई भन्नुहुन्छ यदि मैले तिमीलाई धोइन भने तिमीसित मसित तिम्रो केही हिस्सा हुने छैन.
Peter, let's see, I'm sorry. So Jesus goes on to explain to Peter that when a person is bathed, he is fully clean and does not need a second cleaning.
त्यसपछि येशू प्रभुले पत्रुसले सबै कुरा धोइदिनुस् मलाई भन्दाखेरि येशू प्रभुले भन्नुहुन्छ नुहाइसकेको मानिसलाई सबै कुरा धुनु पर्दैन, उसको अरू कुरा शुद्धैछ, केवल खुट्टा र खुट्टा मात्रै.
Except for the feet, which make it sometimes get dirty and dusty from walking around on the dusty ground in the Middle East.
अनि त्यो बेलाको त्यो ठाउँमा एकदमै छारो भएको मरुभूमि भएको ठाउँमा हिँड्दाखेरि मानिसहरूको खुट्टा धेरै जस्तो फोहोर हुन्छ अनि त्यस कारणले खुट्टा चाहिँ धुनुपर्ने हुन्छ भन्ने कुरा चाहिँ येशु प्रभुले भन्नुहुन्छ.
So what is Jesus teaching his disciples here?
यहाँ चाहिँ येशु प्रभुले चेलाहरूलाई यो शिक्षाद्वारा के पाठ सिकाउँदै हुनुहुन्छ त?
He is teaching them about the washing that he gives to every person who comes to him in faith.
अनि वास्तवमा यहाँ उहाँले त्यो शिक्षा दिनुहुन्छ त्यो चाहिँ जो मान्छे उहाँमा विश्वास गरेर आउँछ तिनीहरू सबैलाई एउटा शिक्षा दिनलाई यो कुरा उहाँले गर्नुहुन्छ.
Now through their faith in him and belief in him, Jesus cleanses every believer from all our sins.
वास्तवमा जो येशूका आउँछन् विश्वासद्वारा उनीहरूको विश्वास येशूमा भएको हुनाले येशू प्रभुले उनीहरूको सबै पापलाई धोइदिनुहुन्छ अथवा उनीहरूलाई पापबाट शुद्ध गरिदिनुहुन्छ.
He cleanses believers so that we are completely clean from our sins.
अनि येशू प्रभुले उहाँमा विश्वास गर्ने विश्वासीहरूलाई शुद्ध गर्नुहुन्छ जसले गर्दाखेरि हामीहरू हाम्रो पापबाट पूर्ण रूपमा शुद्ध भएका हुन्छौँ.
At the same time, we receive the guarantee of our salvation.
अनि त्यही बेलामा जब उहाँले हाम्रो शुद्ध गर्नुहुन्छ त्यही बेलामा हाम्रो उद्धारको निश्चयता पनि हामीले पाउँदछौँ.
This kind of cleaning, this kind of cleansing is done only once.
अनि यस्तो खालको शुद्ध गर्ने कुरा चाहिँ हरेक व्यक्तिको जीवनमा एकचोटि हुन्छ.
Now in verse 10, Jesus was saying to Peter that once a person is cleansed in this way, he or she does not need to be cleansed again.
अनि त्यस कारणले येशू प्रभुले 10 पदमा भन्नुहुन्छ एकचोटि मानिसहरू धोएर नुहाइसकेपछि शुद्ध भइसकेपछि उसलाई फेरि शुद्ध गर्नु पर्दैन.
For example, when you first become a believer in Christ, you confess your past sins to God and you place your faith in Him.
उदाहरणको लागि जब तपाईँ पहिलोचोटि येशु प्रभुमा आउनुहुन्छ तपाईँले आफ्नो बितेका पापहरूको लागि पश्चाताप गर्नुहुन्छ र उहाँमा तपाईँले विश्वास गर्नुहुन्छ.
And because we have placed our faith in Him, He cleanses us and forgives us completely of all our sins.
अनि हामीले हाम्रो भरोसा र विश्वास उहाँमा राखेको हुनाले उहाँले हाम्रो सबै पापहरूबाट हामीलाई शुद्ध गर्नुहुन्छ र हामीलाई क्षमा दिनुहुन्छ.
You do not need to every week or every month to confess your past sins again in order to be saved.
अनि तपाईँले उद्धार पाउनलाई जुन बितेका पापहरूको बारेमा एकचोटि पश्चाताप गरेर शुद्ध हुनुहुन्छ फेरि त्यसलाई दोहोऱ्याइ दोहोऱ्याइकन त्यो प्रस्ताव गरिराख्नु पर्दैन.
Jesus has already cleansed you and you do not need to worry that you may lose your salvation.
अनि वास्तवमा साँचो रूपमा उहाँलाई भरोसा गरेर उहाँबाट क्षमा पाइसकेका छ भनेदेखि चाहिँ उहाँले तपाईँको पाप तपाईँलाई पापबाट शुद्ध गरिसक्नु भएको छ र तपाईँले आफ्नो मुक्ति गुमाउँछु भनेर चिन्ता गर्नु पर्दैन.
So Jesus says in verse 10, you are completely clean.
त्यसकारणले यहाँनेरि 10 पदमा येशू प्रभुले भन्नुहुन्छ तिमीहरू शुद्ध छौ.
believers have become a member of God's family, and we do not have to worry about losing that membership in God's family.
अनि वास्तवमा येशू प्रभुमा विश्वास गर्ने विश्वासीहरू परमेश्वरको परिवारका सदस्य हुँदछन् र एकचोटि सदस्य भएपछि परमेश्वरको परिवारबाट फेरि हामीले वञ्चित हुन्छौँ कि हाम्रो सदस्यता गुमाउँछौँ कि भनेर चिन्ता गर्नु पर्दैन.
Now, what then is the cleansing that Jesus told Peter about in verse 8?
त्यसो भए आठ पदमा येशू प्रभुले पत्रुसलाई यो सफा गर्ने बारेमा धुने बारेमा के को के चाहिँ धुने भन्नुभएको थियो.
Okay, all right. So in verse 8, Jesus tells Peter, if I do not wash you, you have no share with me.
यहाँ आठ पदमा येशू प्रभुले पत्रुसलाई भन्नुहुन्छ, मैले धोइन भने त मसित तिम्रो केही हिस्सा हुने छैन.
There Jesus is referring to the fact that as believers in Christ, even though we are completely clean and belong to God's family, sometimes we will still fall into sin.
अनि त्यहाँ येशू प्रभुले भन्नुभएको कुरा चाहिँ के हो भनेदेखि हामीले येशूलाई विश्वास गरेर पश्चाताप गरेपछि उहाँले शुद्ध गरेर हामीले क्षमा पाएका हुन्छौँ, परमेश्वरको परिवारमा भएका हुन्छौँ, शुद्ध भइसकेका हुन्छौँ, र पनि हामीले फेरि कहिलेकाहीँ पाप गरेको हुन सक्छौँ, हामी पापमा पर्न सक्छौँ.
So temptations in this world will sometimes cause believers to sin against God.
अनि वास्तवमा यो संसारमा जो परीक्षाहरू छ, जाँचहरू छ, त्यसले गर्दा विश्वासीहरूलाई परमेश्वरको विरुद्धमा जानलाई अथवा पाप गर्नलाई कहिलेकाहीँ उनीहरू परिचित हुन सक्दछन्.
It's like getting our feet dirty as we walk around in this world.
अनि यो चाहिँ कस्तो खालको हो भने यो संसार अन्धकार छ र यो संसारमा विश्वासीहरू भए पनि हिँड्दाखेरि उनीहरूको खुट्टा कहिलेकाहीँ फोहोर हुन सक्दछ.
What must we do as Christians when this happens?
जब हामी हाम्रो खुट्टा फोहोर हुन्छ अथवा हामीमा हामीले कुनै परीक्षामा पर्छौँ, पाप लाग हुन्छ भने हामीले के गर्नुपर्छ अब?
First, we do not need to worry that we might have lost our salvation.
पहिलो कुरा हाम्रो मुक्ति हामीले गुमाउँछौँ कि भनेर चिन्ता गर्नु पर्दैन.
No, even when we fall in sin, we still belong to Jesus.
हामीले परीक्षा कहिलेकाहीँ परिहाल्यौँ भने पनि हामी येशूकै हुन्छौँ अझै पनि.
But we should confess our failures to God and ask for His forgiveness and help.
तर हामीले हामी कुन कुराको पाप गरेका छौँ, के गरेका छौँ, त्यो तुरुन्तै हामीलाई थाहा हुने बित्तिकै हामीले पश्चाताप गरेर परमेश्वरको सहायता माग्नुपर्छ, क्षमा माग्नुपर्छ.
It is like washing our feet when it gets dirty.
अनि यो चाहिँ जब हाम्रो खुट्टा फोहोर हुन्छ त्यो बेलामा त्यो खुट्टा धुने जस्तै हो.
So as Christians, we must come regularly to Jesus to confess our failures.
अनि हामी क्रिस्चियनको हिसाबले निरन्तर रूपमा येशू प्रभुमा आउनुपर्छ र हामीले केही कुरा गल्ती गरेको छ भनेदेखि ती सबै कुराहरू येशू प्रभुको चरणमा ल्याउनु पर्छ.
And allow him to cleanse us.
अनि उहाँले हामीलाई शुद्ध गर्नलाई हामीले दिनुपर्छ.
And through the Holy Spirit who lives in us, make us more faithful followers day by day.
अनि पवित्र आत्मा जो तपाईँ र ममा बस्नुहुन्छ, उहाँमा विश्वास गरेको व्यक्तिहरूमा, उहाँले नै हामीलाई दिन दिन प्रभु येशूको इच्छा अनुसार जिउनलाई सहायता गर्नुहुन्छ.
You know, Jesus continues day by day to cleanse us and make us more like him.
अनि वास्तवमा दिनदिनै येशू प्रभुले हामीलाई शुद्ध गर्नुहुन्छ र हाम्रो चरित्र येशूको जस्तै बनाउँदै लग्नुहुन्छ.
This is the Christian life.
अनि वास्तवमा क्रिस्चियन जीवन भनेको यही हो, हामी पवित्रतामा बढ्दै जान्छौँ.
As believers, we are constantly growing in faith and constantly asking Jesus to help us in our struggle against sin.
अनि विश्वासी भएको नाताले दिनदिनै हामी येशू प्रभुमा हाम्रो विश्वासमा बढ्दै जान्छौँ र हामीले दिनदिनै परमेश्वरमा हामीले गरेको कुनै परीक्षा छ अथवा कुनै पाप छ भनेदेखि क्षमा पाउनको लागि अथवा ती कुराहरूबाट शुद्ध गर्नको लागि हामी परमेश्वरसँग दिनदिनै हामी अनुरोध गर्दछौँ.
So do not be surprised if you face excessive temptations or fall into sin.
अनि तपाईँको जीवनमा कहिलेकाहीँ परीक्षा भयो अथवा कुनै परीक्षामा तपाईँ परिहाल्नु भयो भने आश्चर्य मान्नु नमान्नुहोस्.
Just stay close to Jesus and pray to him every day and talk to him every day and he will help you and me.
तर तपाईँमा परीक्षा आयो भने पनि येशूको नजिकै बस्ने, उहाँसँग प्रार्थना गर्ने दिनदिनै, अनि उहाँ सँगसँगै हिँड्न प्रयास गर्ने, अनि उहाँले तपाईँ र मलाई सहायता गर्नुहुन्छ.
Now let's move on because there is a second important lesson for the disciples in this action of Jesus' foot washing.
वास्तवमा येशु प्रभुले चेलाहरूको खुट्टा धुनु भएको कुरामा अर्को एउटा पाठ पनि यहाँनिर छ अनि हामी यसलाई निरन्तर पढ्नेछौँ.
So let us read about it in verses 12 to 20.
अनि अहिले चाहिँ हामी युहन्नाको सुसमाचार 13 को 12 20 सम्म पढ्नेछौँ, जहाँ चाहिँ हामीले यो येशूको गोडा धुने सेवाकाईबाट सिक्ने अर्को एउटा पाठ सिक्छौँ. तिनीहरूको गोडा धोइसक्नु भएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो. तब उहाँले तिनीहरूलाई भन्नुभयो कि तिमीहरू जान्दछौ मैले तिमीहरूका निम्ति के गरेँ? तिमीहरू मलाई गुरु र प्रभु भन्छौ, त्यो तिमीहरू ठिकै भन्छौ, किनभने म त्यो उही हुँ. यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूको निम्ति गरेँ तिमीहरूले पनि त्यसै गर. साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठुलो हुँदैन. यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्य हुनेछौ. मैले तिमीहरूलाई सबै विषयमा भनिरहेको थिइनँ मैले तिमीहरूलाई सबैका विषयमा भनिरहेको होइन मैले कसलाई छानेको हुँ तिनलाई म चिन्दछु, तर धर्मशास्त्र पुरा होस् भनेर यो भयो कि मैले रोटी खानेले ममाथि आफ्नो लात उठायो. यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्दछु ताकि जब त्यो हुन आउँछ म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्. साँच्चै म तिमीहरूलाई भन्दछु जसलाई म पठाउँछु उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ.
So after Jesus washed the disciples' feet, he asked them if they understood the meaning of his action.
जब येशु प्रभुले चेलाहरूको खुट्टा धोइसक्नु भयो उहाँले तिनीहरूलाई सोध्नुभयो, उहाँले जुन काम गर्नुभयो के तिनीहरूले बुझे कि बुझेन भनेर सोध्नुभयो.
Then he explains to them why he washed their feet.
अनि त्यसपछि उनीहरूलाई उहाँले उनीहरूको खुट्टा चाहिँ किन धुनु भएको थियो भन्ने कुरालाई प्रष्टसँग वर्णन गर्नुभयो.
In his explanation, he gives four important keys regarding Christian service.
अनि उहाँको त्यो वर्णन जब उहाँले बताउँदै हुनुहुन्थ्यो त्यो बेलामा चारवटा विषयहरू, चारवटा महत्त्वपूर्ण तत्त्वहरू दिनुभयो जो चाहिँ क्रिस्चियनहरूको सेवामा हामीले विचार पुर्याउनु पर्छ.
So first, Jesus says that by his actions, he is setting an example for them to follow.
पहिलो कुरा चाहिँ उहाँले आफ्नो उदाहरण, उहाँले गरेको कामद्वारा उहाँले चेलाहरूलाई पछ्याउनको लागि एउटा उदाहरण दिनुभएको थियो.
Now in verse 14, Jesus emphasized to them that he is their Lord and he is their teacher.
अनि वास्तवमा 14 पदमा येशु प्रभुले चेलाहरूको बिचमा यो कुरालाई जोड दिनु भएको छ कि उहाँ चाहिँ गुरु हुनुहुन्छ र उनीहरूको प्रभु र गुरु हुनुहुन्छ भनेर उहाँले भन्नुभएको छ.
Now if he is willing to wash their feet, then they must even more be willing to wash each other's feet.
अनि त्यहाँ उहाँले भन्नुहुन्छ उहाँ प्रभु र गुरु भइकन पनि उनीहरूको खुट्टा धुन तयार हुनुभयो र धुनुभयो भनेदेखि उनीहरूले पनि एकअर्काको खुट्टा चाहिँ धुने गर्नु पर्दछ, धुने कुरालाई स्वीकार्नु पर्दछ भन्ने कुरा उहाँले भन्नुभएको छ.
Now, this is perhaps the single most important trait of the Christian life and of the Christian leader.
वास्तवमा क्रिश्चियन अगुवा र क्रिश्चियन जीवनको एकदमै महत्त्वपूर्ण एउटा उदाहरण हो यो.
Everyone must be willing to bow down and serve each other like a servant.
अनि वास्तवमा क्रिश्चियनहरू भएको कारणले चाहिँ अगुवाहरू भएको कारणले पनि एउटा सेवक जस्तै नम्र भएर एकअर्काको सेवा गर्न प्रत्येक व्यक्तिहरू चाहिँ तयार हुनुपर्छ.
Now, in all organizations of people, of society, you will always find the general rule that those who are lower will serve those who are higher.
अनि सबै क्रिश्चियन अर्गनाइजेसनमा तपाईँले एउटा नियम पाउनुहुन्छ जो तलको छ त्यसले माथिको मान्छेलाई सबै अर्गनाइजेसनमा क्रिश्चियनमा मात्रै होइन तलको मान्छेले माथिको मान्छेलाई सेवा गरिरहेको हुन्छ.
The follower serves the leader.
अनि वास्तवमा त्यो पछ्याउनेहरूले चाहिँ अगुवाको सेवा गर्दछ.
The lower caste serves the higher caste.
अनि तल्लो क्लासले चाहिँ माथिल्लो क्लासलाई सेवा गर्छ. ए रामहरी एकचोटि तिमीले अनुवाद गरिदियो त मैले यहाँ एउटा कुरा गर्नु पर्यो. माई ब्रदर विल ट्रान्सलेट यु.
आई एम सॉरी. आई एम सॉरी ब्रदर साइलस.
माई ब्रदर विल ट्रान्सलेट फर अ मिनट.
Okay.
Yes.
Please.
Yeah, I will do the translation.
Oh, you do the translation. Okay. All right. Okay. So the poorer will serve the richer.
Yes, garib harule dhani harulai chai sewa garne kura yaha cha.
So everyone tries to climb higher so that they can be served by others.
हरेकले चाहिँ माथिल्लो उलाई चाहिँ सेवा गर्ने गर्छ र एउटाले अर्कालाई सेवा गर्ने कुरा चाहिँ हामी यहाँ सिक्छौँ.
But this is not so in God's kingdom.
यस्तो चाहिँ परमेश्वरको राज्यमा हुँदैन.
In God's kingdom, everyone serves each other.
परमेश्वरको राज्यमा चाहिँ हरेकले एक अर्कालाई सेवा गर्ने गर्छन्.
Now, in fact, in God's kingdom, it is those who are higher in leadership who are more obligated to serve those that they lead.
जो माथिल्लो हायर माथिल्लो अगुवापनमा जो व्यक्तिहरू हुन्छन् उनीहरूले चाहिँ तल्लो क्षेत्रमा तल्लोहरूलाई चाहिँ सेवा गर्ने चाहिँ उनीहरूको कर्तव्य हुन्छ जिम्मेवारी हुन्छ.
So the leader must serve with humility those whom he leads.
अगुवाहरूले चाहिँ जल्ली गर्छन् त्यो एउटा नम्रताको हिसाबले अरूलाई सेवा गर्ने गर्नुपर्दछ.
Now we are very willing to serve Jesus.
हामी एकदमै येशूलाई सेवा गर्न चाहन्छौँ.
But Jesus turns that around and says He will serve us.
अनि येशूले त्यहाँ हामीलाई आएर भन्नुभयो उहाँले चाहिँ हामीलाई सेवा गर्नुहुन्छ.
Now how did Jesus serve us?
कसरी चाहिँ येशूले हामीलाई सेवा गर्नुहुन्छ त?
He lived amongst us serving everyone around him.
उहाँ हामीमा रहनुहुन्छ र उहाँको वरिपरि सबैलाई उहाँले सेवा पुर्याउनुहुन्छ.
And in the end he gave up even his own life to serve us.
अनि अन्तिममा उहाँको पूर्ण जीवन नै हामीलाई दिनु भएको छ.
Now Mark chapter 10 verse 45 says this.
यो मर्कुस 10 को पद 45 मा चाहिँ यो भनेको छ.
Mark chapter 10 45 says even the son of man did not come to be served but to serve and to give his life as a ransom for many.
मर्कुस 10 को 45 मा म यहाँ पढ्छु. किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो भनेर मर्कुस 10:45 हामी यहाँ भेटाउँछौँ.
So Jesus set the example for us.
येशूले चाहिँ हाम्रो लागि एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ, उदाहरण दिनुभएको छ, उदाहरण बन्नुभएको छ.
And he says in verse 14 that we ought to serve each other in the same way.
अनि उहाँले जसरी हामीले गर्नु हामीलाई गर्नुभयो त्यसै गरी हामीले पनि एक अर्कालाई सेवा गर्नुपर्छ.
So sometimes we may ask, how can I serve Jesus?
कुनै बेला हामी चाहिँ कसरी येशूलाई सेवा गर्न सक्छौँ भन्ने कुरा हामी पाउँछ.
Okay, I'm sorry, it was a little emergency. Okay, go ahead. I'm here.
Okay. Right. So let me read. Repeat that. Sometimes we may ask ourselves, "How can I serve Jesus?"
कति चोटि हामी आफैलाई पनि सोच्छौँ, हामीलाई थाहा हुँदैन कि येशूलाई चाहिँ हामीले कसरी सेवा गर्ने.
The answer to that perhaps is that to serve Jesus is to serve one another in humility.
अनि वास्तवमा कसरी येशूको सेवा गर्ने भन्ने कुराको प्रश्नको उत्तर चाहिँ येशूलाई सेवा गर्नु चाहिँ एक अर्कामा नम्रतामा सेवा गर्ने, नम्रतामा एक अर्काको सेवा गर्ने, येशूको सेवा गर्ने कुरा हो.
So brothers and sisters, this is very important.
अनि दाजुभाइ दिदीबहिनीहरू हो, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो.
Be willing to do the small things for each other.
अनि एक अर्काको लागि सानो सानो कुरा किन नहोस्, त्यो गर्नलाई तत्पर हुनुहोस्.
For the church body.
Mandali ko nimti.
The things which we sometimes think are only to be done by slaves or servants, we must be willing to do for each other.
अनि कहिलेकाहीँ त्यस्ता कुराहरू हुन्छ अरूको लागि गर्नुपर्ने जो चाहिँ हामीले विचार गर्दाखेरि चाहिँ त्यो एउटा नोकरले कि दासले मात्रै गर्ने हुन्छ, तर हामी चाहिँ एकअर्काको निम्ति त्यस्तो कुराहरू पनि गर्न एकदम तत्पर उत्सुकता हुनुपर्छ.
This is the life and character of a Christian.
अनि वास्तवमा क्रिश्चियन को चरित्र भनेको चाहिँ यस्तो खालको हुनुपर्छ.
Now the second thing we want to note is that in verse 16 that Jesus reminds them that a servant is not greater than his master.
अनि दोस्रो कुरा हामी यहाँनिर देख्न सक्छौँ त्यो चाहिँ 16 पदमा येशूले भन्नुहुन्छ नोकर मालिक भन्दा ठुलो हुँदैन.
Neither is a messenger greater than the one who sent him.
अनि अर्को कुरा चाहिँ यहाँ भन्नुहुन्छ खबर लाने भन्दा खबर पठाउने भन्दा लाने ठुलो हुँदैन.
Why does Jesus say that?
येशु प्रभुले किन त्यो कुरा भन्नुभयो?
Jesus is emphasizing and reminding his followers that they are not greater than him.
येशु प्रभुले उहाँका चेलाहरूलाई यो कुरा सम्झाइराख्नु भएको छ, सिकाइराख्नु भएको छ कि उनीहरू चाहिँ उहाँभन्दा ठुला होइनन्.
He is the master and he is the sender. We are the disciples and we are the ones who are sent.
अनि वास्तवमा उहाँ मालिक हुनुहुन्छ, उहाँ पठाउने हुनुहुन्छ, हामीहरू चाहिँ उहाँको चेलाहरू हौँ र हामीहरू चाहिँ पठाइएकाहरू हौँ.
We are not greater than Jesus.
हामी येशु भन्दा ठूला होइनौ.
If Jesus was a servant to his followers, then we must also expect to be servants to those whom we lead.
अनि वास्तवमा यदि येशु लाई येशु चाहिँ आफ्नो आफूलाई पछ्याउनेहरूको सेवा गर्नुहुन्छ भनेदेखि हामीले पनि हामीले अगुवाई गर्ने मानिसहरूको सेवा गर्नुपर्छ.
If Jesus was a servant to his disciples, then we should also be servant to our brothers and sisters in Christ.
अनि जसरी येशू प्रभु आफ्ना चेलाहरूको निम्ति सेवक बन्नु भएको थियो भनेदेखि हामी पनि ख्रिस्टमा दाजुभाइ दिदीबहिनीहरू जो हुनुहुन्छ उहाँहरूको लागि सेवक बन्नुपर्छ.
So nothing is too humiliating for us to do.
वास्तवमा हाम्रो लागि गर्नै नसकिने त्यो एकदमै ह्युमिलिएटिङ नेपालीमा के भन्छ त्यो लाज मर्दो कुरा केही छैन.
We must not think of ourselves higher than we ought to.
अनि हामीले सोच्ने भन्दा हामी ठूलो आफैलाई ठूलो सम्झनु हुन्न.
Never be proud and unwilling to bend down for each other.
एक अर्काको निम्ति न्युरिन नचाहने घमण्डी हामी कहिले हुनु हुँदैन.
Now the third thing we want to note is the promise that Jesus makes to those who are faithful and willing to be servants.
अनि तेस्रो कुरा येशु प्रभुले यहाँनिर भन्नुहुन्छ ती तीहरूलाई जस जो चाहिँ विश्वासयोग्य र सेवक हुनलाई तत्पर छन् उनीहरूको लागि.
He says in verse 17, if you know these things and if you do them, you are blessed.
अनि 17 पदमा उहाँले त्यो कुरा भन्नुहुन्छ तिमीले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्यको हुनेछौ.
When you become a servant, when I become a servant, we are blessed by God Himself.
जब तपाईँ र म सेवक बन्छौँ येशूको निम्ति भने हामी परमेश्वर आफैद्वारा आशिषित हुन्छौँ.
Now it is not just hearing God's word that is important, but it is in doing that we hear that is important.
वास्तवमा परमेश्वरको वचन सुन्ने मात्रै त्यति महत्त्वपूर्ण छैन तर सुनेर फेरि त्यसलाई पालन गर्ने त्यो पनि महत्त्वपूर्ण छ.
In this case, we are blessed when we serve one another.
अनि वास्तवमा हामी एकअर्काको सेवा गर्न गर्दाखेरि चाहिँ हामीले पनि आशिष पाउने रहेछौँ.
Finally, the fourth thing to note is in verse 20.
अनि चौथो कुरा हामीले यहाँ सिक्न सक्ने कुरा चाहिँ 20 पदमा हामी देख्दछौँ.
In this verse, Jesus promises those who are faithful in serving that they will be given an extraordinary status and privilege.
अनि उहाँले भन्नुहुन्छ जसले उहाँप्रति ग्रहणयोग्य हुन्छन् उनीहरूलाई चाहिँ उहाँले पनि ग्रहण गर्नुहुन्छ.
He says, whoever receives the one I send receives me, and whoever receives me receives the one who sent me.
जसलाई म पठाउँछु उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ भनेर उहाँले भन्नुभएको छ.
The same recognition that is given to Jesus and the Father is also given to those who are faithful in serving others.
अनि पिता र येशू प्रभुको बारेमा जुन खालको कुरा भनिएको छ एकअर्कालाई सेवा गर्नेले पनि उहाँबाट त्यो मान्यता पाउनेछन्.
So may you and I be willing to be humble and serve each other in lowly service.
अनि के हामी एकअर्काको निम्ति सेवा गर्न विनम्र हुन र सेवा यो सबै किसिमको सेवा गर्न तत्पर छौँ त?
Now, if we want to be leaders, then even more, like Jesus, we are required to serve those who we have the privilege to lead.
अनि वास्तवमा यदि हामी मण्डलीको अगुवा क्रिस्चियनहरूको बीचमा अगुवा हुन चाहन्छौँ भने चाहिँ येशू प्रभुले गरेको भन्दा पनि हामीले अझै बढी जो मानिसहरूलाई हामी अगुवाई गर्छौँ उनीहरूको सेवा गर्न तयार हुनुपर्छ.
Now let's read the final section in verses 21 to 30.
अनि अन्तिम खण्ड आजको हामी 21 देखि 30 सम्म पढ्ने छौं. यी कुराहरू भनेपछि येशू आत्मामा व्याकुल हुनुभयो र उहाँले गवाही दिई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ. उहाँले कसको विषयमा भन्नुभएको हो भने अनिश्चित भएर चेलाहरूले एकअर्कालाई हेराहेर गरे. उहाँका चेलाहरूमध्ये येशूले प्रेम गर्नुहुने चेला चाहिँ येशूको छातीमा अडेस लागिरहेका थिए. तब सिमोन पत्रुसले तिनलाई इसारा गरेर सोधे, उहाँले यो कसको विषयमा भन्नुभएको हो? येशूले छातीमा त्यसरी अडेस लागेर नै तिनले उहाँलाई सोधे, प्रभु त्यो को? येशूले जवाफ दिनुभयो, जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु त्यो त्यही हो. तब उहाँले रोटीको टुक्रा चोप्नु भयो र निकालेर त्यो सिमोनको छोरो यहुदा स्क्रुलाई दिनुभयो, रोटीको टुक्रा लिएपछि शैतान त्यसभित्र पस्यो। तब येशूले त्यसलाई भन्नुभयो, तिमीलाई जे गर्नुहुन्छ सो चाँडै गरिहाल। तर उहाँले किन त्यसलाई यसो भन्नुभयो भने भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्, किनभने कसै कसैले यो सोचे कि यहुदासँग पैसाको थैलो छ, यसैले येशूले त्यसलाई चाडको निम्ति चाहिएको सामग्री किनोस् अथवा त्यसले गरिबहरूलाई केही दियोस् भन्नुभएको हो। तब रोटीको टुक्रा लिएपछि यहुदा इस्करियोती तुरुन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो।
So in this section, John tells us more about Jesus, about Judas' betrayal of Jesus.
वास्तवमा यही ठाउँमा प्रेरित युहन्नाले यो यहुदा इस्करियोतीले जो चाहिँ येशूलाई इन्कार गरेको कुरा थियो त्यसको बारेमा यहाँ भन्दैछन्।
Now we read earlier in verse 2 that the devil had already put into the heart of Judas to betray Jesus.
अनि दुई पदमा नै हामीले पढिसकेको थियौँ, येशूलाई धोका दिनको लागि दुष्टले शैतानले यहुदाको हृदयमा त्यो आत्मा हालिसकेको थियो भनेर।
So we are also told in chapter 12 verse 6 that Judas was a thief and that he often stole from the money bag.
अनि वास्तवमा हामीले युहन्नाको सुसमाचार 12 को 6 अध्यायमा नै हेरिसकेका छौँ कि यहुदा चाहिँ चोर हो र कतिचोटि उसले चाहिँ पैसाको जिम्मा लिने काम गर्थ्यो र त्यो पैसाबाट चाहिँ उसले धेरैचोटि चोर्ने काम गरिरहेको थियो भन्ने कुरा त्यहाँ पनि उल्लेख गरेको थियो।
So we see that Judas was
So my internet went bad. I'm back now. Sorry about that.
No problem. So we see that Judas was Jesus' follower not out of faith but for a dark reason.
अनि हामीले यहाँ देख्दछौँ यहुदा चाहिँ येशूको चेलाको रूपमा पछ्याइ राखेको थियो, त्यो सही प्रकारले नभएर एउटा अन्धकार कुराको लागि खराब किसिमले ऊ चाहिँ पछ्याइ राखेको थियो।
Judas followed Jesus because Judas was ambitious and he was looking for an opportunity to make money.
अनि यहुदाले चाहिँ येशूलाई पछ्याइ राखेको थियो किनभने उसले चाहिँ ऊ चाहिँ लोभी थियो, उसले चाहिँ अब पैसा बनाउनलाई कुनै न कुनै उपाय खोजिरहेको थियो, धनी पैसा जम्मा गर्नलाई।
He never truly believed in Jesus as the Son of God, and Jesus knew it.
अनि उसले चाहिँ येशु प्रभुलाई परमेश्वरको पुत्रको रूपमा कहिल्यै विश्वास गरेको थिएन, अनि जुन कुरा चाहिँ येशु प्रभुले राम्रोसँग जान्नु भएको थियो।
That is why in verses 10 and 11, Jesus said that not all of them are clean and washed of sin.
त्यही कारणले नै युहन्नाको सुसमाचार 13 10 र 11 येशू प्रभुले भन्नुभएको थियो सबै शुद्ध छैनन् भनेर भन्नुभएको थियो।
This is because Judas was never clean.
त्यसको मतलब त्यही हो कि यहुदा चाहिँ कहिले पनि शुद्ध गरिएको थिएन।
So we see that when a person has wicked intentions in his heart and has selfish and ambitious plan for wealth, such a person is easily used by the devil to carry out his plans.
अनि वास्तवमा यहाँबाट हामीले एउटा कुरा के देख्छौँ भने जब उसको हृदयमा कुनै व्यक्ति कमजोर छ, उसले चाहिँ आफ्नो पाप सबै मानिलिएको छैन र त्यस्तो व्यक्तिले चाहिँ शैतानले सजिलै चलाउँदछ।
Because Judas was greedy and ambitious, the devil easily prompted him to betray Jesus to the Jewish leaders for money.
अनि यहुदा त्यही प्रकारको लोभी थियो अनि त्यसैले शैतानले चाहिँ उलाई सजिलैसँग येशूलाई इन्कार गरेर यहुदी धर्मगुरुहरूलाई येशूको बारेमा के भन्छ रिपोर्ट दिनलाई उक्सायो.
He betrayed Jesus for 30 pieces of silver, as Matthew tells us in his gospel in Matthew chapter 26, verse 15.
अनि योहान मत्तीको सुसमाचार 26 को 15 पदमा मत्तीले लेख्दछन् कि यहुदालाई चाहिँ ले चाहिँ येशु प्रभुलाई 30 चाँदीको सिक्कामा बेचिदिएको थियो.
Now there are a number of things about Jesus, about Judas that I don't understand.
अनि यहुदाको बारेमा धेरै कुराहरु छन् जुन चाहिँ हामी बुझ्दैनौ.
But I know that despite Judas' hardness of heart and wicked intentions, Jesus never rejected him.
तर हामीलाई थाहा छ यहुदाको यस्तो खालको खराब विचार खराब हृदय सबै हुँदा हुँदै पनि येशु प्रभुले कहिले पनि उसलाई इन्कार गर्नुभएको थिएन.
Now even in this last scene with Judas in verse 26, Jesus dipped a morsel and handed it to Judas.
अनि यहाँ पनि यहुदासँग येशु प्रभुको अन्तिम समय होला त्यो बेलामा 26 पदमा पनि येशु प्रभुले रोटीको टुक्रा चोपेर यहुदालाई दिनुहुन्छ.
Now in the Middle East, this action of dipping a morsel and handing it to someone was a special act of friendship.
तर त्यो बेलाको मध्यपूर्वमा त्यहाँको संस्कृति अनुसार यसरी रोटीलाई लिएर चोपेर कसैलाई दिने कुरा चाहिँ एउटा मित्रताको एउटा त्यसले मित्रता झल्काउँछ.
But Judas did not respond in kind, but he went out and he betrayed the friendship of Jesus.
तर यहुदाले चाहिँ जब त्यो रोटी पाइसकेपछि येशु प्रभुको त्यो यो मित्रताको कुरालाई चाहिँ केही स्वीकार गरेन तर ऊ जुर्कै उठेर येशूलाई इन्कार गर्नलाई ऊ गयो.
As seen in this passage, the other disciples had no idea of Judas's intentions.
अनि यो अध्यायमा यसरी पढिरहेको बेलामा हामीलाई थाहा हुन्छ कि यो सम्पूर्ण कुरा भइराखेको बेलामा यहुदाले के गर्दैछ ऊ कस्तो छ भन्ने कुरा चेलाहरूलाई कति पनि थाहा छैन केही बुझ्या छैन.
Although Jesus himself knew about it all the time.
तर येशू प्रभुलाई यहुदा कस्तो छ भन्ने कुरो सधैँ थाहा थियो.
It shows me the love and patience of Jesus towards Judas.
अनि यहाँबाट हामी के देख्दछौँ भने उहाँले उसको खराब विचार हुँदा हुँदै पनि येशु प्रभुको प्रेम उसप्रति अनुग्रह उसप्रति हामी देखिराखेका छौँ यहाँनिर.
Extending kindness to him all the way to the end.
अनि हामीले अन्तिम सम्म नै यहुदालाई आफ्नो करुणा आफ्नो दया देखाइराख्नु भएको छ.
So sadly in the end Judas did not respond in faith.
अनि अन्तिममा यहुदाले विश्वास अनुसार केही पनि गरेन.
But the good news for all of us is that to anyone who would respond in faith and believe in Jesus as the Son of God, he gives them the right to be a child of God.
अनि तर हामी सबैको लागि खुसीको कुरा चाहिँ जसले विश्वासद्वारा येशूमा येशूलाई ग्रहण गर्छ र उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने विश्वास गर्छ भने उहाँले ती सबैलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुहुन्छ.
This is found in John chapter 1, verse 12. When John starts off the gospel, he tells us about this wonderful promise.
अनि यो चाहिँ हामीले युहन्नाको सुसमाचार 1 अध्यायको 12 पदमा देख्दछौँ. अनि युहन्ना प्रेरित युहन्नाले यो युहन्नाको सुसमाचार यो प्रतिज्ञालाई बताएर सुरु गरेका छन्.
We thank God and we praise him for his love and acceptance of all sinners who are willing to turn to him.
अनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ र प्रशंसा गर्छौँ किनभनेदेखि जति पनि पापीहरू आफ्नो पाप स्वीकार गरेर परमेश्वरतिर फर्केन छन् उनीहरूलाई उहाँले ग्रहण गर्नुहुन्छ र आफ्नो सन्तानको अधिकार दिनुहुन्छ.
He not only forgives us, he makes us completely clean and he makes us his children.
उहाँले हाम्रो पाप क्षमा गर्ने मात्र हैन हामीलाई शुद्ध पूर्ण रूपमा शुद्ध गर्नुहुन्छ र आफ्नो सन्तान बनाउनुहुन्छ छोराछोरी बनाउनुहुन्छ.
We thank Jesus.
अनि यसको लागि हामी येशूलाई धन्यवाद दिन सक्छौ.
We say amen.
हामी आमेन भन्छौ.
So, thank you for this time. I'll see you next week.
अनि सबैलाई धन्यवाद अनि अर्को हप्ता